گزارے کیسے زندگی, آؤ علماء سے پوچھ لے. آئے جو مشکل پیش کوئی, آؤ علماء سے پوچھ لے.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك واصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك واصحابك يا نور الله. میٹھے میٹھے اسلامی بھائیوں اور مدنی چینل کے ناظرین, سلسلہ دارالافتاء اہل سنت میں ایک بار پھر حاضر ہیں. الحمدللہ عزوجل ہم سب رمضان کی برکتوں سے مالا مال ہیں. اشرہ جہنم سے آزادی جاری و ساری ہے, جہنم سے آزادیاں تقسیم ہو رہی ہیں. ایک آش ہم بھی اس میں شامل ہو جائیں, اللہ تعالی ہمیں بھی جہنم سے آزاد فرما دے. دعاؤں کی قبولیت کا مہینہ ہے. انشاءاللہ عزوجل بہت اہم گفتگو ہوگی, آپ شامل سلسلہ رہیں. رمضان کے روزوں سے متعلق, اعتکاف سے متعلق, شب قدر سے متعلق, یعنی اس مہینے میں جو خاص عبادات ہوتی ہیں اس سے متعلق انشاءاللہ عزوجل معلومات حاصل ہوگی. ابتداءً درود پاک کی فضیلت, کہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وسلم ہے کہ تم مجھ پر درود بھیجو, اللہ تعالی تم پر رحمت بھیجے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. آئیے آپ کی کالز کو ہم شامل سلسلہ کرتے ہیں.
میرے ایک جاننے والے ایک ستاروں کا علم رکھنے کے باپ والے کے پاس گئے. اس نے ان کو ایک پورا زائچہ بنا کر ان کو دیا اور ان کو بتایا کہ تمہارا معاملہ 2022 تک خراب رہے. کیا ایسا کرنا شرعی طور پر درست ہے یا نہیں؟
جی حضور, کیا ارشاد فرماتے ہیں اس حوالے سے؟
الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین. اس طرح کے بعض لوگ جن کو کاہن یا نجومی کہا جاتا ہے, تو ان کے پاس بعض لوگ جاتے ہیں اور اپنے حال, ایک تو ماضی کا رونا روتے ہیں کہ یہ معاملات چل رہے ہیں, پھر آئندہ کا حال بھی ان سے دریافت کرتے ہیں, پوچھتے ہیں. تو آئندہ کا حال دریافت کرنے سے متعلق چند صورتیں امام اہل سنت اعلی حضرت رحمۃ اللہ علیہ نے فتاوی رضویہ میں ذکر فرمائی ہیں.
جی
یہ فتاوی رضویہ کی 21ویں جلد میں اس کی 4 صورتیں ذکر کی گئی ہیں. اس میں ایک صورت یہ ہے کہ اگر پوچھنے والے نے اس کاہن سے, نجومی سے, قومس سے یہ پوچھا کہ میرے مستقبل میں میرے ساتھ کیا کیا معاملات ہونے والے ہیں,
صحیح,
تو اب اس نجومی نے جو کچھ بھی خبر دی کہ تمہارے ساتھ ایسا ایسا ہوگا, جیسے کہ یہاں پر
صحیح
ایک خبر دی جا رہی ہے کہ 2022 تک تمہارے حالات بگڑے ہوئے رہیں گے,
صحیح,
تو اب یہ جو پوچھنے والا ہے نا, اس پوچھنے والے کی نیتوں کے اختلاف سے حکم بدلتا رہے گا. تو اعلیٰ حضرت رحمۃ اللہ علیہ نے ایک صورت یہ ارشاد فرمائی ہے کہ اگر پوچھنے والے کا یہ اعتقاد ہو کہ جو اس کاہن نے, نجومی نے مجھے خبر دی ہے ایسا ہی ہوگا,
ہوگا
یہ بالکل حق خبر دے رہا ہے,
صحیح
ایسا ہی ہوگا, اس کے علاوہ دوسری کوئی صورت نہیں ہے, تو اگر اعتقاد تیقن کے ساتھ ہے, تیقن معنی یقین کے ساتھ اعتقاد کر لیا اس کی بات پر کہ ایسا ہی ہوگا, تو امام اہل سنت اعلی حضرت رحمۃ اللہ علیہ فرماتے ہیں کہ یہ صورت خالص کفر کی ہے.
اللہ
اور حدیث مبارکہ اللہ میں اللہ اسی طرح نجومیوں سے پوچھنے پر, ان کی باتوں پر یقین کر لینے والے شخص کے بارے میں ارشاد فرمایا گیا, فقط کفر بما نزل علی محمد صلی اللہ علیہ وسلم, کہ جو کلام اللہ تبارک و تعالی نے اپنے محبوب صلی اللہ علیہ وسلم پر اتارا ہے یہ اس بات کا انکار کر رہا ہے. اور ایک صورت اعلی حضرت رحمۃ اللہ علیہ نے یہ بیان فرمائی ہے کہ اگر نجومی نے, کاہن نے کوئی خبر دی اور آدمی کو اس کا یقین نہیں ہے,
صحیح,
یعنی ایسا ہی ہوگا اس بات کا یقین نہیں ہے, لیکن وہ پوچھنے میں رغبت رکھتا ہے, حال احوال اپنے مستقبل کے بارے میں پوچھتا ہے, میری ہتھیلی دیکھو, لکیریں کیا کہہ رہی ہیں, مجھے بتاؤ, تو اس طرح وہ رغبت کے ساتھ پوچھتا ہے, تو اس صورت میں نجومی سے پوچھنا گناہ کبیرہ ہے.
اللہ
اور ایسے شخص کے بارے میں حدیث مبارکہ اعلی حضرت رحمۃ اللہ علیہ نے ارشاد فرمائی کہ ایسے میں یہ حدیث سے استدلال فرمایا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا اللہ تبارک و تعالیٰ ایسے شخص کی 40 دن کی نمازوں کو قبول نہیں فرمائے گا کہ جو کسی نجومی یا کاہن کے پاس جاتا ہے اور رغبت کے ساتھ جا رہا ہے تو اس کا یہ فعل گناہ کبیرہ ہے اور ایسے شخص کی 40 دن کی نمازیں قبول نہیں ہوتی۔ ایک اور صورت تیسری، اعلی حضرت رحمۃ اللہ علیہ نے یہ ارشاد فرمائی کہ کاہن کے پاس، نجومی کے پاس، پامسٹ کے پاس بندہ اس لیے جا رہا ہے کھیل کود ابس بلا وجہ جا رہا ہے، اس سے مذاق مسخری کرنے کے لیے جا رہا ہے، چلو کھیلتے ہیں یار آج نجومی کے ساتھ، تو یہ فرمایا مکروہ ہے، ابس ہے اور حماقت بھرا کام ہے۔ اور چوتھی صورت یہ ہے کہ اگر وہ کسی پامسٹ، نجومی، کاہن کے پاس جا رہا ہے اور اس کا مقصد یہ ہے کہ میں اس کو عاجز کروں گا، اس کو اس کی غلطی ظاہر کروں گا کہ تم جو کچھ بتا رہے ہو ایسا ہوگا نہیں، تو اگر اس کو عاجز کرنا مقصود ہے تو حرج نہیں ہے۔ تو یہ 4 صورتیں امام اہل سنت اعلی حضرت رحمۃ اللہ علیہ نے جو ستاروں سے متعلق علم یا نجومی وغیرہ جو بتاتے ہیں کاہن، ان سے خبر لینے والوں کے احوال کے حوالے سے 4 صورتیں ذکر فرمائی ہیں۔ تو اب یہ کہنا ہے کہ 2022 تک تمہارے حالات خراب ہی رہیں گے، تو یہ اس کی اپنی من گھڑت ایک سوچ ہے، اس کی اس بات پہ یقین نہیں رکھنا چاہیے۔ اگر یہ ان کے رشتہ دار نے نجومی کے پاس جا کے پوچھا ہے تو توبہ کریں، اللہ تبارک و تعالیٰ کی بارگاہ میں سچی توبہ کریں کہ ان نجومیوں کو علم غیب نہیں ہوتا، یہ اپنے بارے میں نہیں جانتے کہ ہم کل کیا کھائیں گے، کل کہاں ہوں گے، کل جیئیں گے بھی یا نہیں جیئیں گے، تو آپ کے بارے میں کیسے فیصلہ کر سکتا ہے کہ آپ 2022 تک اسی طرح کے حالات میں رہیں گے؟ آپ کو بھی نہیں پتا کہ آپ کل زندہ رہیں گے نہیں رہیں گے، تو 2022 تک کا اس نے طے کر لیا یعنی اتنا یہ زندہ رہے گا، تو اس کے پاس علم غیب کہاں سے آ گیا؟ علم غیب اللہ تبارک و تعالی اپنے نبیوں کو عطا فرماتا ہے، اور نبیوں کے صدقے اس امت کے یا ہر نبی کی جو امت ہے ان کے اولیاء کو اس نبی کے طفیل عطا فرماتا ہے۔ تو یہ جو کاہن اور اس طرح کے جو لوگ ہوتے ہیں ان کو بواسطہ نبی اس طرح کے علوم نہیں ملا کرتے، تو اس لیے ان کی باتوں پہ یقین نہیں کیا جا سکتا۔
اب ایک سوال مفتی صاحب ذہن میں یہ آ رہا ہے کہ یہ پوچھنے والا جو گیا، اس کا شرعی حکم آپ نے بیان کر دیا کہ اس کی کفر کی بھی صورتیں بنتی ہیں، حرام، گناہ، کبیرہ سارا آپ نے بیان فرمایا۔ اب جو خود کاہن بن کر بیٹھا ہوا ہے، جو خود نجومی بن کر بیٹھا ہوا ہے، دعوت دے رہا ہے لوگوں کو کہ آپ مجھ سے آ کر پوچھیں، اس شخص کا کیا حکم ہوگا؟
دیکھیں یہ شخص بھی گناہ گار ہے، اور اس سے اندازہ لگا سکتے ہیں کہ وہ مقدس راتیں کہ جن مقدس راتوں میں اللہ تبارک و تعالی بخششوں کے پروانے لٹا رہا ہوتا ہے، جیسے شب برات گزری ہے، تو اس کے اندر جہاں اللہ تبارک و تعالی بنو کلب کی بکریوں کے بالوں سے بھی زیادہ لوگوں کو جہنم کی آگ سے عذاب فرما رہا ہوتا ہے، اس رات کا نام شب براءت ہی اسی لیے ہے کہ اس رات کو جہنم سے چھٹکارا لوگوں کو نصیب مل رہا ہوتا ہے، تو جن بد نصیبوں اور محروم لوگوں کو بخشش نہیں ملتی ان میں سے کاہن بھی ہے۔
جی
کاہن اسی شخص کو کہتے ہیں کہ جو غیب دانی کا دعویٰ رکھتا ہے،
جی
اس بات کا دعویٰ کرے کہ مجھے غیب کا علم ہے، میں تمہیں بتاتا ہوں تمہارے ساتھ کیا ہوگا، تمہارے ساتھ کیا ہوگا۔ تو جو اللہ نے جس کو علم غیب نہیں دیا اور وہ شخص غیب کا دعویٰ کرتا ہے تو یہ کاہن ہے۔ تو اس طرح کے لوگوں کو چاہیے اللہ تبارک و تعالی کی بارگاہ میں توبہ کریں اور اپنا یہ کاروبار، بعض لوگ اس کو کاروبار سمجھ کے بیٹھے ہوئے ہیں، تو بعض اسٹاپوں پہ صدر میں بھی اور مختلف علاقوں میں بھی اور بسوں کا بس اسٹاپوں کے قریب بھی اس طرح کے لوگ بیٹھے ہوتے ہیں، طوطے ان کے پاس ہوتے ہیں، لفافے ہوتے ہیں، قسمت کا حال معلوم کرنے کے لیے طوطا چلتا ہے، مختلف لفافوں میں سے کوئی بھی لفافہ اٹھا کے دے دیتا ہے، تو اب اس لفافے میں ہاں، نعت، کامیابی، ناکامی کچھ بھی جواب نکلتا ہے، تو یہ انہوں نے کمائی کا ذریعہ بنایا ہوا ہے، تو یہ روزی حرام روزی ہے، یہ کوئی حلال روزی نہیں ہے، اس کاموں سے انہیں بھی توبہ کرنی چاہیے۔ اور جو لوگ ان کے پاس جاتے ہیں وہ کوئی اچھے لوگ نہیں، عقل مند لوگ نہیں ہوتے، عقل مند لوگ یعنی ایک آدمی آ رہا ہے اپنے کاروباری پریشانی لے کے کہ میرا کام ٹھپ ہو گیا، چل نہیں رہا، اب یہ دیکھو یہ آدمی مجھے دیڑی لگا کے بیٹھا ہے, بلکہ فٹ پاتھ پہ بیٹھے ہوتے ہیں, یہ تو
اس کا حال کتنا برا ہے.
اس کا حال تو آپ سے بھی زیادہ برا ہے, دھوپ گرمی سردی سب کچھ سہ رہا ہے اور آپ اس کے پاس آئے ہوئے. تو یہ طوطوں میں لفافوں میں جو طوطا دیتا ہے اس طرح, یہ کوئی قطعی علم تو ہوتا ہی نہیں ہے. یہ جیسے اندھیرے میں تیر چلانے والی بات ہے, تکا لگ گیا تو لگ گیا.
صحیح.
اب لگ گیا تو آپ نے کہا دیکھا اس نے, طوطے نے یہی لفافہ نکالا تھا, ہو گیا, اب اگلی دفعہ پھر جا رہے ہیں. تو یہ اعتقاد کمزور کرنے والی بات ہے. اس طرح کی چیزوں سے علم غیب حاصل نہیں ہوا کرتا. علم غیب جیسے میں نے عرض کیا کہ اللہ تبارک و تعالیٰ اپنے انبیاء کرام علیہ الصلاۃ والسلام کو عطا فرماتا ہے, اور ان کے صدقے طفیل ان کے امتیوں میں جن کو اللہ تعالیٰ چاہے اپنے اولیاء کو عطا فرماتا ہے.
مدی چین کے ناظرین, اللہ تعالیٰ کی رضا پر راضی رہیں, جو اس نے عطا فرمایا اس پر صبر و شکر کریں, کیونکہ وہ اللہ تعالیٰ کی تقسیم ہے. اگر کوئی پریشانی یا مصیبت آتی ہے تو اس کا حل یہ نہیں کہ ہم اس طرح کے فاسق لوگوں کے پاس پہنچ کر اپنی قسمت کا حال معلوم کریں. اس کا حل یہ ہے کہ اللہ سے رجوع کریں, نمازوں کی پابندی کریں, دعا کریں, اذکار کریں اور اللہ تعالیٰ کی بارگاہ میں رجوع کریں, تو انشاءاللہ تعالیٰ اس کی رحمت جوش میں آئے گی اور برکتیں نصیب ہوں گی. جی مزید کال.
مفتی صاحب سے میرا ایک سوال ہے کہ ابھی جو ایک واٹس ایپ پہ ایک میسج گھوم رہا ہے جس میں لکھا ہے کہ ارشاد نبی کریم صلی اللہ علیہ وسلم ہے کہ جس شخص کی نماز قضا ہوئی ہو اور تعداد معلوم نہ ہو تو وہ رمضان کے آخری جمعہ کے دن 4 رکعت نفل ایک سلام کے ساتھ پڑھے, ہر رکعت میں سورہ فاتحہ کے بعد آیت الکرسی 15 بار پڑھے, اگر 700 سال کی نماز بھی قضا ہوئی ہو تو اس کے کفارے کے لیے نماز کافی ہے. کیا یہ صحیح ہے یا غلط, جواب عنایت فرما دیجیے.
الوداع کا جو جمعہ ہے جو آنے والا, اس میں یہ اس طرح کی مطلب میسج بھی چلتے ہیں, سب کچھ ہوتا ہے, حقیقت کیا ہے؟
دیکھیں اس روایت کی کوئی اصل نہیں ہے, یہ من گھڑت روایت ہے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی طرف جھوٹی بات منسوب ہے. ایسی کوئی روایت کسی حدیث شریف کی کتاب میں موجود نہیں ہے. تو اب یہ سوشل میڈیا پہ اس طرح کی بہت ساری احادیث من گھڑت بنا بنا کر پیش کی جا رہی ہیں, بھیجی جا رہی ہیں, اور ہمارے مسلمان ہیں کہ صحیح رہنمائی حاصل کیے بغیر بس اس فضیلت کو, جیسے ماہ رمضان کی جس نے سب سے پہلے آمد کی خوشخبری دی اس کے لیے جنت واجب جہنم حرام, بس جنت واجب اور جہنم حرام کرنے کے لیے بس اس میسج کو عام کرتے رہیں گے. پھر جس نے پڑھا اس نے بھی نہیں سوچنا کہ آیا یہ سچی بات ہے جھوٹی بات ہے, وہ بھی آگے بڑھا رہا ہے. تو اسی طرح کا ایک معاملہ یہاں پر بھی کئی سالوں سے چل رہا ہے, اور سوشل میڈیا کے عروج پر اب یہ معاملہ اور زیادہ ہو چکا ہے. پہلے کسی کسی کو پتا ہوتا ہوگا, اب جس کے بھی ہاتھ میں موبائل ہے اس کے پاس بھی اس طرح کی ٹیکسٹ وغیرہ آ رہے ہوتے ہیں, پوسٹیں آ رہی ہوتی ہیں. جیسا کہ انہوں نے سوال کیا کہ اگر کوئی اس طرح الوداعی جمعہ جو ماہ رمضان المبارک کا آخری جمعہ, اس کو الوداعی جمعہ کہا جاتا ہے, تو اس میں ایسے ایسے نوافل اس طریقے سے پڑھے گا تو 700 سال کی نمازیں بھی معاف کر دی جائیں گی, تو ایسی کوئی روایت نہیں ہے.
صحیح.
جو نمازیں قضا ہوئی ہیں ان کی معافی نہیں ہے.
صحیح.
ایسا نہیں ہے کہ جس نے فجر نہیں پڑھی تو وہ فجر معاف ہو گئی.
صحیح.
معاف نہیں ہوگی.
صحیح.
فجر پڑھنی ہوگی, یعنی دو چیزیں ہیں. اگر فجر نہیں پڑھی تو دو چیزیں ہیں, ایک تو یہ کہ فجر کی نماز کی قضا کرنی ہے.
صحیح.
اب اگر فجر کی نماز تو چھٹ گئی تھی, قضا ہو گئی تھی, وقت نکل گیا تھا, اس میں اگر غفلت تھی, سستی تھی, جانتے بوجھتے اس کو قضا کیا گیا تھا, یا جس ٹائم سونا منع تھا اس ٹائم سو گیا اور فجر کی نماز قضا ہو گئی, تو ان صورتوں میں یہ گناہگار ہوا. اس میں فجر کی قضا کے ساتھ ساتھ اس کو توبہ بھی کرنی ہوگی.
صحیح.
توبہ کرنے سے گناہ معاف ہوگا.
صحیح.
توبہ کرنے سے گناہ معاف ہوگا, نماز معاف نہیں ہوگی.
صحیح.
اور اگر کسی نے ویسی آنکھ نہیں کھلی اور الارم اور مختلف اسباب کر کے سویا تھا کہ فجر میں آنکھ کھلے لیکن آنکھ نہ کھل سکی, یا کوئی بھی کسی بے ہوشی کی وجہ سے کوئی نماز قضا ہو گئی, آنکھ نہیں کھلی اور ہوش نہیں آیا, تو اس صورت میں اب اس پہ نماز کی قضا تو لازم ہے لیکن اس کے اوپر کوئی گناہ نہیں ہے.
صحیح.
تو اب یہ جو ہماری کثیر تعداد مسلمانوں کی ہے جو بالغ ہونے کے بعد کئی سالوں تک نماز نہیں پڑھتے, بعد میں پھر نماز کی طرف آتے ہیں, तो अब इस तरह ये पोस्टे पढ़कर उनको एक धारस मिलती है कि अब चलो ये अलविदाई दुनिया में हम ये नमाज पढ़ लें, और गुज़श्ता 10 साल जो नमाज नहीं पढ़ी उस नमाजों की माफी हो गई। तो माफी उन नमाजों की नहीं है, नमाज अदा करने से ही वो फर्ज अदा होगा, वरना वो जिम्मे पे बाकी है। तो बंदे को तोबा करनी चाहिए, अल्लाह तबारक व तआला की बारगाह में तोबा करने से गुना माफ होगा। मुफ्ती अहमद अरखान नईमी रहमतुल्लाह अलैह ने इस्लामी जिंदगी नामी किताब के अंदर एक तरीका अलविदाई जुमा के अंदर चंद नवाफिल वगैरह पढ़ने का जिक्र फरमाया है। उसमें ये बताया है कि इन नवाफिल के पढ़ने के बाद अल्लाह ताला की बारगाह में तोबा करें। तो जो नमाजें गुज़श्ता कज़ा हुई हैं उनका जो गुना है उन गुनाहों से तौबा करें कि अल्लाह ताला उन गुनाहों और उन जो नमाज नहीं पढ़ी उस पे जो अजाब होगा उस अजाब के हवाले से तौबा करें, अल्लाह ताला से माफी मांगे, तो उम्मीद है अल्लाह ताला बख्शिश फरमाए, गुनाह की माफी होगी इंशाल्लाह, उम्मीद है। लेकिन नमाजें माफ हो गई ऐसा नहीं है, नमाजें पढ़ने से ही माफ होंगी। तो बस औकात होता है कि बात कुछ होती है, आवाम कुछ समझती है और उसका नतीजा कुछ और निकाल लेती है। तो ये ध्यान में रख लें कि इस तरह नवाफिल अदा कर लेने से नमाजें फर्ज जो हैं वो माफ नहीं होती। नबी करीम रऊफुर रहीम सल्लल्लाहु तआला अलैहि वसल्लम का एक गजवे के मौके पर भी एक चंद नमाजें जंग की मसरूफियत की वजह से वो कजा हुई थी, तो आप सल्लल्लाहु तआला अलैहि वसल्लम ने उनको अदा फरमाया था, तरतीब वार उनको अदा फरमाया था। और ये हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम का ये अमल इस बात की रोशन दलील है कि जिस नमाज का वक्त निकल गया और बंदे ने नमाज नहीं पढ़ी तो उसको वो नमाज अदा कर ली, ये नहीं कि तोबा कर ली, चंद नवाफिल पढ़ लिए तो गुज़श्ता फर्ज सब नील हो गए माफ हो गए, ऐसा नहीं।
मदनी चैनल के नाज़रीन, कज़ा नमाजों का तरीका ये अमीर अहले सुन्नत का एक बहुत प्यारा रिसाला है, नमाज के अहकाम में मौजूद है, आप वहाँ से इसको पढ़कर इसका मुताला करके अपनी नमाजों का हिसाब लगाकर उनको अदा करने की कोशिश फरमाइए। फकत 4 रकात पढ़कर फारिग हो जाएं ऐसा कुछ भी नहीं है, अभी आपने जवाब समाप्त फरमाया जी। मजीद कोर्स लेंगे हम,
नौजवान कहाँ बैठा है उसका भी अजीज फौत हो जाए, वालिद फौत हो जाए, मामू ताया नाना दादा, तो क्या वो उसका जनाजा पढ़ सकता है?
जी एहतिकाफ के अंदर घर के किसी फर्द का इंतकाल हो गया तो अब एहतिकाफ तोड़ सकते हैं?
यह है कि अगर बीवी का इंतकाल हो गया जी या किसी महरम का इंतकाल हो गया
जी
तो ये उस सूरत में एहतिकाफ तोड़ सकता है।
सही।
लेकिन अगर इसने एहतिकाफ किसी इस तरह तोड़ा है जनाजे में शिरकत के हवाले से तो इसको एहतिकाफ की कजा करनी होगी।
सही।
तो एहतिकाफ की कजा में अब इसको पूरे 10 दिन का एहतिकाफ नहीं करना, जैसे बाज़ों के ज़हनों में आता है कि अब अगले साल अब ये 10 दिन का एहतिकाफ करें, ऐसा नहीं है। तो एहतिकाफ जब टूट जाए, चाहे किसी उजर शरी की बिना पे टूटा हो या बिला उजर टूट गया हो, तो अब 1 दिन का एहतिकाफ की कजा करनी है। अब 1 दिन के एहतिकाफ की कजा का तरीका यह है कि किसी भी दिन, अगर माह रमजान चल रहे हैं तो इनमें अच्छा है, तो किसी भी दिन मगरिब के वक्त शुरू होने से पहले पहले यानी गुरूब आफ्ताब से पहले पहले मस्जिद में बनियत एहतिकाफ आ जाए कि मैं फला जो एहतिकाफ मुझ पर टूटा था उसकी कजा लाजिम है, तो बनियत कजा वो एहतिकाफ की नियत करके आ जाए गुरूब आफ्ताब से पहले और अगले दिन गुरूब आफ्ताब तक मस्जिद में रहे, तो ये इसका 1 दिन का एहतिकाफ ये है कजा। कभी भी एहतिकाफ टूट जाए, जैसे 5 दिन एहतिकाफ किया रोजा एहतिकाफ टूट गया तो अब उसको 5 दिन की कजा नहीं करनी।
सही।
1 ही दिन का एहतिकाफ कजा में करना होता है। तो अब बाद में अगर ये एहतिकाफ कंटिन्यू रखना चाहे तो वो नफली एहतिकाफ होगा।
सही।
तो कजा में 1 ही दिन का एहतिकाफ लाजिम होता है, और अगर रमजान में एहतिकाफ नहीं किया अलावा रमजान बाद में अगर वो एहतिकाफ करता है तो इस सूरत में भी वही हुक्म होगा कि गुरूब आफ्ताब से पहले पहले मस्जिद में आ जाए बनियत एहतिकाफ, और अगले दिन गुरूब आफ्ताब होने पर इसका एहतिकाफ मुकम्मल होगा। लेकिन ये ध्यान में रख लें कि एहतिकाफ की जब कजा की जा रही होगी तो उसमें रोजा शर्त है।
सही।
माह रमजान में तो रोजा रखा हुआ ही होता है आमतौर पर,
आसान है इसमें,
आसान है। और अगर रमजान के बाद अगर कोई कजा कर रहा है तो उस एहतिकाफ के अंदर रोजा रखना होगा।
सही।
और एक सूरत ये भी ध्यान में रख लें कि बसौकात मोतकिफीन के रोजा टूट जाता है।
सही।
तो रोजा टूटने से भी एहतिकाफ टूट जाता है। जिस तरह वुजू है नमाज के लिए शर्त है, तो वुजू अगर नमाज पढ़ने वाले शख्स का दौरान नमाज में वुजू अगर टूट जाता है तो नमाज भी टूट जाती है। तो इसी तरह एतिकाफ का जो सुन्नत एतिकाफ है, इस सुन्नत एतिकाफ में भी रोजा शर्त है। अगर किसी भी वजह से रोजा टूट जाता है तो भी एतिकाफ टूट जाएगा। अब एक दिन का एतिकाफ उसको करना होगा रोजे के साथ।
पता चल के नाजरीन, ये किताब जो इस वक्त आप देख रहे हैं हमारे साथ फैजान रमजान, इसके अंदर एतिकाफ का पूरा बाब मौजूद है, एतिकाफ के अहकाम मौजूद हैं। इसी तरह अलविदा जुमा के हवाले से गुफ्तगू हुई तो उसका भी एक मखसूस बाब इसके अंदर अमीर अहले सुन्नत ने तहरीर फरमाया। बहुत अहम मालूमात है असलाफ के वाकयात इसमें तहरीर किए गए कि रमजान के रुख्सत होने पर उनकी क्या कैफियत हुआ करती थी, क्या अंदाज होता था। तो इस किताब को हासिल करके इसका मुताला कर लें, इंशाल्लाह बहुत अहम मालूमात आपको हासिल होगी। कुछ SMS भी हम शामिल सिलसिला करते हैं। इस्लामी बहनों की तरफ से सवाल ये है कि 8 और 12 तरावी पढ़ सकती हैं या पूरी पढ़ेंगी? अगरचे बात इस पर गुफ्तगू हो चुकी है लेकिन बात नहीं भी होती।
देखिए 8 या 12 ये असल तादाद 20 ही है
जी,
ये 8 या 12 नहीं है।
ठीक है,
तो पूरी 20 ही पढ़ेंगी। 8 पर इक्तिफा करने का मतलब है 12 रकात छोड़ दी, 12 पढ़ने का मतलब है 8 छोड़ दी। तो ये 20 रकात सुन्नत मौकदा है, तो इनमें एक रकात भी ना छोड़ी जाए।
ठीक है। अच्छा, इसी तरह ये इरशाद फरमाया कि रोजे की हालत में अगर के यानी उल्टी हो जाए तो क्या इससे रोजा टूट जाता है?
रोजे की हालत में कह होने से रोजा नहीं टूटता।
सही। इसमें कोई और सूरत भी है?
एक सूरत ये है कि जानते बूझते अगर कोई कह लाता है तो अगर वो जानते बूझते खुद से अगर इसने कह की है, वोमिटिंग की है और वो मुंह भर कह हो गई,
सही,
तो उससे रोजा टूटेगा। वरना खुद ब खुद चाहे कितनी ही के आ जाए इससे रोजा नहीं टूटता। और अगर खुद ब खुद के आ गई और के में कड़वा पानी, खाना, इस तरह की चीजें, खून निकल आया तो, और ये मुंह भर थी, मुंह भर का मतलब जिसको
रोक सकते,
रोकना थोड़ा तकल्लुफ के साथ रोकना पड़े, तो ऐसी के में से अगर कुछ वापसी उल्टा आएगा चने के बराबर तो रोजा टूटेगा। वरना खुद ब खुद जितना चाहे निकल जाए के में जो भी मवाद है, गंदा मवाद, तो उससे रोजा नहीं टूटता।
अच्छा, अल्हम्दुलिल्लाह एक तादाद है जो कुरान मजीद खत्म करती है रमजान शरीफ में, तरावी में भी होता है। अब 14 सजदे हैं लेकिन हमें याद नहीं कि हमने 14 किए, 13 किए, 12 किए, तो अब क्या एहतियात क्या करनी चाहिए इसमें?
मतलब खत्म कुरान अपने तौर पे जो कुरान पाक पढ़ रहे होते हैं, कभी सजदा कर लूंगा भूल गए, तो इस तरह यह है कि 14 सजदे जो आयत सजदा आती हैं कुरान पाक में, तो 14 सजदा करने ये वाजिब हैं। अब बेहतर यह है कि जब आप कुरान पाक पढ़ रहे हैं मौका भी है तो साथ साथ करते रहें। तो अगर किसी ने उस वक्त नहीं किया तो बाद में उन 14 की काउंटिंग पूरी कर ले। अब अगर शक शुबा हो रहा है कि मैंने 12 किए या 14 पूरे कर लिए, शक शुबा हो रहा है तो 12 तो एक तरह उस पर तो यकीन और जज्म है,
ठीक है,
दो में शक हो रहा है तो दो मजीद कर लेने में कोई मजायका नहीं है।
जी जी, मजीद कॉल्स लेंगे।
मसला पूछना था, अगर कोई लेडीज घर में एतिकाफ करती है और उसका जो रास्ता हो फर्स्ट फ्लोर पे वो एतिकाफ करना चाह रही है, और अगर उसका रास्ता है वो गेली से और नीचे ग्राउंड पे वो आ सकती है?
जी
देखिए, ग्राउंड फ्लोर पे उनका आना किस मकसद के तहत है? जबकि ऊपर वो एतिकाफ कर रही हैं, क्या वो ऊपर वो तमाम सहूलतें यानी जो वुजू वगैरह करने की कज़ाए हाजत के हवाले से वो हैं या नहीं हैं? अगर नहीं हैं और नीचे ही वो सहूलत है तो इसलिए जरूरत के तहत उनका नीचे आना ये जायज होगा। लेकिन ऐसा नहीं है कि नीचे आए और नीचे आने के बाद वहीं नीचे खाना पीना इफ्तारी सब कुछ हो रहा हो, बातचीत चल रही हो, काम काज चल रहे हो, इसकी इजाजत नहीं होगी। सिर्फ जरूरत क्या है? वुजू, इस्तिंजा वगैरह या गुसल फर्ज होने की सूरत में गुसल करने के लिए आए और उसके बाद फौरन अपने जाए एतिकाफ जो मस्जिद बैत है उसमें औरत चली जाए।
ठीक जी, मस्जिद कौन?
मैं हार्ट का पेशेंट हूँ और शुगर है मुझे, ब्लड प्रेशर है, भूख बहुत ज्यादा लगती है, कभी तबीयत ऊंच नहीं सुधरती है। मेरा सवाल ये है कि आप, मैं रोजे रखता हूँ तो मुझे परेशानी होती है, मुझे क्या करना चाहिए?
डॉक्टर्स भी मना कर देते हैं शुगर वालों को, इनको कि आप रोजे ना रखें,
अल्लाह ताला इनको शिफा अता फरमाए, कुछ मुतादद बीमारियां इनके साथ हैं, अल्लाह ताला इनको जल्द अज जल्द रूबा सेहत फरमाए। तो देखें रोजा रखने वाले को अपनी कंडीशन देख लें कि अगर रोजा रखने की वजह से इनका अपना तजुर्बा यह है कि वाकई इतने ये कमजोर हो जाते हैं कि रोजा पूरा करना दुश्वार हो जाता है और इनको बामरे मजबूरी भी दवा लेते ही बनेगी, दवा लेंगे तो तबीयत दुरुस्त होगी। तो ऐसी सूरत में ये बीमारी रोजा रखने की वजह से या तो बढ़ रही है, इनका अपना तजुर्बा भी अगर है तो इस सूरत में ये रोजा फिलहाल ना रखें। अगर ऐसा मुमकिन है कि अभी रोजा कंटिन्यू रोजा रखने में ये कंडीशन हो जाती है कि कमजोरी बढ़ जाती है, वक्फे वक्फे से रखने में नहीं होती, तो वक्फे वक्फे से रोजा रखें। और अगर ये वक्फे वक्फे से भी रोजा नहीं रख पा रहे और मौसम गर्म है जिसकी वजह से रोजा रखने में इनको ये तकलीफ बढ़ने का अंदेशा खतरा है और बढ़ भी जाती है, तो इनको चाहिए फिर ये माह रमजान मुबारक में जितने रोजे रख सकते हैं रखें, नहीं रख पा रहे तो फिर इन रोजों की बाद में कजा करनी होगी।
ठीक जी, मजीद कॉल्स।
सवाल ये है कि मैं पूछना चाह रहा हूँ, ज़कात अगर किसी ने कर्जा देना हो उस पर ज़कात वाजिब है?
कर्जा देना हो तो ज़कात वाजिब है, क्या फरमा?
जिसके ऊपर कर्जा
हो
यानी मकरूज,
जी
जिसके ऊपर कर्जा है उसके ऊपर ज़कात देना लाजिम है या नहीं?
जी
तो अब ये देखना पड़ेगा, एक आदमी मकरूज तो है 10 लाख का, ठीक है
ठीक है,
लेकिन उसके पास 20 लाख उसके पास पड़े हुए हैं,
सही,
तो मकरूज तो ये भी है 20 लाख रुपए इसके पास पड़े।
कारोबार में ऐसा होता है, पेमेंट बहुत देनी होती है लेनी होती है, एक पूरा सिस्टम होता है।
तो इसमें देखें बसों का जब मकरूज भी होता है, लाखों रुपए का मकरूज भी है, तो लाखों रुपए इसके लोगों पे आए हुए भी होते हैं, लाखों रुपए इसके अकाउंट में भी पड़े हुए होते हैं, इसी तरह लाखों रुपए के इसके प्लॉट्स भी होते हैं,
सही,
जो माले तिजारत के हुक्म में होते हैं,
सही।
तो महज मकरूज होना ये कोई ऐसी चीज नहीं है कि जिस पे ज़कात लाजिम ना हो,
ठीक।
बड़े बड़े करोड़पति लोग भी मकरूज भी होते हैं और उनके पास अरबों का हिसाब किताब भी होता है, जो उनकी अपनी मिल्क होती है, तो उन पर ज़कात भी लाजिम हो रही होती है। तो ये ऐसा कोई फार्मूला नहीं है कि जो मकरूज हो उस पर ज़कात नहीं होती। हाँ, एक वो सूरत है कि एक आदमी ऐसा मकरूज है कि उसके ऊपर कर्जा इतना है कि उसका माल तिजारत, उसका सोना चांदी रुपए पैसे जो हाजत पैसे जायद जितना भी माल है वो सब का सब अगर वो जमा करता है तो कर्ज उन सब के ऊपर हावी है,
सही।
सारा इसका माल जायदाद माल तिजारत इसका प्लॉट तिजारती प्लॉट ये सब मिल मिला के अगर 25 लाख रुपए के बनते हैं और इसके ऊपर कर्ज है 30 लाख रुपए का,
सही।
तो अगर ये सारी चीजें बेच के कर्ज अदा करे तब भी 5 लाख रुपए इसके ऊपर कर्जा बाकी रहेगा, तो ऐसे मकरूज के ऊपर ज़कात वाजिब नहीं होगी।
ठीक जी, मजीद कॉल्स।
मैं अब्दुल रज़ाक मरकज़ुल औलिया से अर्ज कर रहा हूँ, मुफ्ती साहब की बारगाह में सवाल है कि मेरी 3 दुकानें हैं, 2 दुकानें मेरे इस्तेमाल में है, 1 दुकान किराए पे हुई है, तो इस पर ज़कात का क्या हुक्म है?
जी,
2 दुकानें हैं
किराए पे,
एक किराए पे है एक इस्तेमाल में है, तो इस्तेमाल में आने वाली दुकान पे भी ज़कात नहीं होती, वो हाजत में शामिल होती है,
सही।
और जो दुकान किराए पर दी हुई है तो किराए पर दी हुई दुकान पर भी जो है वो ज़कात लाजिम नहीं होती, कि ज़कात लाजिम होती है माल तिजारत वाली दुकानों पर,
ठीक।
जैसे बाज़ लोग प्लॉट खरीदते हैं और उस पर दुकानें बना देते हैं,
सही।
इसी तरह बाज़ जो है वो मार्केट एरिया मार्केट टाइप की दुकानें बना देते हैं फिर उनको बेचते हैं, तो इस तरह की जो दुकानें होंगी ना जो आप खरीदेंगे इस नीयत से कि मैं
बेचूंगा
तो वो माल तिजारत बन जाएगा, उस पर होगी ज़कात, लेकिन जो किराए पे दी जाने वाली दुकानें होती हैं इन पे ज़कात नहीं होती।
इस्लामी बहनें जाहिर है एक तादाद होगी जो इस वक्त एतिकाफ में होंगी और हो सकता है मदनी चैनल का भी उन्होंने वहाँ पर एहतमाम किया हो, तो इनकी तरफ से हमें काफ़ी SMS मौसूल हो रहे हैं, यानी इस्लामी बहनें दौरान एतिकाफ गर्मी की वजह से वसूल कर सकती हैं?
असल में यहाँ जो मर्द हजरात से ये ख़वातीन एकदम ये तकाबुल करती हैं कि वो तो फिनाए मस्जिद में
वसूल कर रहे हैं
वसूल कर लेते हैं और हम नहीं कर सकते, तो असल देखें मोतकिब जो है वो मस्जिद में जो है वो फिनाए मस्जिद में जा सकता है और फिनाए मस्जिद में जो गुसल खाने वजू खाने होते हैं उनमें वो आना जाना उसका एतिकाफ पर असरअंदाज नहीं होता, और औरतों के लिए जो मस्जिद बैत है उसके अंदर कोई फिना का तसव्वुर नहीं है,
सही।
तो उनके जो वॉशरूम ये जो कुछ भी होते हैं वो फिनाए मस्जिद नहीं माने जाते, जब नहीं माने जाते तो औरत का अब गर्मी की वजह से गुसल के लिए जाना تو یہ وہ شرعی عذر شرعی ضرورت نہیں بنتی جس کی وجہ سے عورت مسجد بیت سے نکل کر جائے
صحیح.
اور اس کا اعتکاف بھی باقی رہے
صحیح.
تو اس لیے یہ ہے ان کے لیے صبر والا معاملہ امتحان ہے اور اس کے اندر گرمی کا بھی موسم ہے تو فکر آخرت خواتین کو اعتکاف کے دنوں میں زیادہ مطلب یہاں سامان زیادہ موجود ہیں
صحیح.
قبر کی یاد یہاں زیادہ موجود ہے کہ وہاں پہ یہاں تو چلو دیکھ بھال کے لیے کوئی آ جاتا ہے
وہاں نہیں ہوگا
وہاں کوئی نہیں آئے گا وہاں کی گرمی اور یہاں کی گرمی
صحیح.
بہت فرق ہے یہاں لائٹ چلے بھی جاتی ہے تو کچھ گھنٹوں بعد تشریف لے آتی ہے
صحیح.
وہاں کیا ہوگا تو یہ قبر کو روشن کرنے والے قبر میں جنت کی کھڑکی کھولنے والے کام ہی یہ اعتکاف کیا ہے اللہ صحیح. تبارک و تعالیٰ کی رضا کے حصول اور اس کی محبت کے حصول کے لیے بس جم کے بیٹھ جانا
بیٹھ جانا
کہ اب تیری رضا حاصل کے بغیر یہاں سے اٹھنا نہیں
صحیح.
تو یہ ایک آزمائش والا معاملہ ہے تو اس آزمائش میں ایک ثابت قدمی رہے. اب یہ ہے کہ مردوں کو فنائے مسجد کی ایک سہولت موجود ہے جو خواتین کو نہیں ہے لیکن خواتین مایوس نہ ہوں جو عمل دنیا میں جتنا مشقت والا ہوتا ہے عبادت والا عمل جو دنیا میں جتنا مشقت والا ہوتا ہے میزان عمل میں وہ اتنا ہی زیادہ وزن دار ہوگا
صحیح.
تو ان کو گھبرانا نہیں چاہیے آزمائش ہے لیکن آزمائش پہ انشاءاللہ صبر کریں گے اجر و ثواب کی حقدار ہوں گے.
اگر عورت مکمل پردہ کر کے اعتکاف کی حالت میں یعنی اعتکاف کیا ہوا ہے لیکن مکمل پردہ کر کے ضرورتاً گھر سے باہر نکل سکتی ہیں
دیکھیں ضرورت کی صورت دیکھی جائے گی
ضرورت کی
اب یہ اعتکاف میں تو بیٹھی ہیں
جی.
اب گھر ان کو کھانے پینے کی ضرورت ظاہر بات اعتکاف ہے تو سحری افطاری تو ہوگی اور سحری افطاری پہنچانے والا کوئی نہیں ہے
صحیح.
نہ ان کے پاس کوئی ایسا رابطہ نمبر نہ فون نمبر کچھ بھی ایسی ذریعہ نہیں ہے کہ جس کے ذریعے یہ آس پڑوس کو کسی کو بلوا کے کوئی دینے کو بھی تیار نہیں ہے کوئی نہیں بھیج رہا. اب یہ ضرورت کے تحت کھانے کی چیز لا سکتی ہے
صحیح.
لیکن ایسا شاید ایک فرضی مثال پیش کی ایسا ہوتا نہیں
صحیح.
ہے کہیں نہ کہیں سے جب کوئی بھی اسلامی بہن اعتکاف میں بیٹھتی ہیں تو کھانے
پینے کرتے
ہی ہیں تو اس لیے بلا ضرورت ہی نکلنا سمجھ میں آ رہا ہے
صحیح.
کھانے یہ کیوں نکلیں وجہ کیا ہے تو ضرورت ہوگی تو نکلنا جائز ہے اور جہاں ضرورت نہیں ہے وہاں پہ چاہے بالکل ڈھک کر پیک واٹر پروف واٹر ایئر یعنی ایئر پروف ہو کر بھی اگر یہ نکلے تب بھی اس کی اجازت
ضرورت بھی یہ خود ہی مطلب اپنے طے مطلب اس کو کر لیں گی کنفرم کی ضرورت ہے یا اس کو بھی مطلب
شرعی ضرورت ہے
پوچھنا پڑے گا.
فیضان اعتکاف میں امیر اہل سنت دامت برکاتہم العالیہ نے تفصیلی طور پہ ان چیزوں پہ کلام فرمایا نا فیضان رمضان میں جو ایک باب ہے فیضان اعتکاف تو وہاں پورا ایک چیپٹر موجود ہے کہ کون کون سی صورتیں ضرورت کی ہیں
ٹھیک ہے
تو ان ضرورت کے مواقع پہ عورت یا مرد جائے اعتکاف یا وہاں سے اعتکاف کی جگہ سے نکل سکتا ہے
صحیح. اچھا اسی طرح یہ ارشاد فرمائے کہ جن اسلامی بہنوں کی شادی نہیں ہوئی تو کیا وہ اعتکاف میں بیٹھ سکتی ہیں؟
اس میں ایسی کوئی پابندی نہیں ہے
صحیح.
کہ شادی شدہ اعتکاف کرے اور غیر شادی شدہ نہ کرے
صحیح.
اعتکاف یہ جس عمر کی بھی اسلامی بہن ہے عاقلہ بالغہ سمجھدار تو اس کو اعتکاف کرنا چاہیے
صحیح. جی مزید کورس لیں گے.
میں رینیا صاحب سے بات کر رہا ہوں. مفتی صاحب سے سوال یہ ہے کہ جو نمازیں قضا ہو جاتی ہیں نا ان کا ادا کرنے کا طریقہ کیسے ہے کہ کسی نماز کا ٹائم ہی ادا کرنی پڑیں گی یا اس طریقے سے وہ قضا ادا ہوگی؟
نمازیں جو قضا ہوتی ہیں تو ان کو ترتیب سے ہی پڑھنا ہوگا فجر ظہر عصر یا اس میں بے ترتیب بھی ہو جائیں گی؟
مطلب جیسے جس کی سالہ سال کی نمازیں قضا ہوتی ہیں تو اس کے لیے ایسی کوئی ترتیب نہیں ہے
ٹھیک ہے
کہ پہلے فجر پڑھے پھر ظہر پھر عصر پھر مغرب اس طرح ضروری نہیں ہے. یہ بھی ضروری نہیں ہے کہ فجر کو فجر میں پڑھنا ہے ظہر کو ظہر میں پڑھنا ہے ایسی بھی کوئی ترتیب نہیں ہے. یہ اپنی نمازوں کو کاؤنٹ کریں کہ بالغ ہونے کے بعد سے لے کے اب تک جتنی نمازیں انہوں نے نہیں پڑھی ان کو کاؤنٹ کریں. ایک تعداد ہے کہ مغرب کی نماز وہ پڑھ لیتی ہیں بقیہ نماز نہیں پڑھتی ٹھیک ہے. مسلمانوں کی ایک تعداد یوں بھی ہے کہ عام دیکھنے میں بھی آتا ہے کہ عصر میں نماز دو صفحے ہیں مغرب میں چار صفحے ہو جاتی ہیں عشاء میں پھر دو صفحے ہو جاتی ہیں. تو ایک تعداد ہے جو مغرب کی نماز پابندی سے پڑھ رہی ہوتی ہے تو اس طرح وہ عصر ظہر فجر عشاء نہیں پڑھ رہے ہوتے تو اس طرح کاؤنٹ کریں کہ انہوں نے کتنی نمازیں نہیں پڑھی ان نمازوں کو کاؤنٹ کرنے کے بعد ان کی ادائیگی کا باقاعدہ سلسلہ شروع کر دیں. اس کے اندر روزانہ کی بنیاد پہ ٹائم نکالیں रोजाना आधा घंटा भी अगर टाइम निकालते हैं तो इस तरह ये आसानी दो दो दिन की नमाजें कजा करने में कामयाब हो जाएंगे। और कजा करने में जो आसान तरीका है अमीर अहले सुन्नत दामत बरकातुहुल आलिया ने कजा नमाज का तरीका, इसके अंदर इसकी पूरी डिटेल भी मौजूद है और आसान जो चार आसानियां हैं वो भी इसके अंदर मौजूद हैं। और कजा जो नमाजें कर रहे होते हैं उनके हवाले से कुरान और हदीस में क्या वईद हैं उसका भी उसमें बयान है। और कजा नमाज जो इस दुनिया से रुखसत हो गए लोग अब उनके जिम्मे नमाजें कजा थी तो उनकी नमाजों का फिदिये का क्या तरीका है, तो ये पूरी डिटेल कजा नमाज का तरीका रिसाले में अमीर अहले सुन्नत ने लिखा है, इस रिसाले का जरूर मुताला कीजिए।
जी मस्जिद को
वालिद महमूद अतारी शहर कसूर से बोल रहा हूँ। मुफ्ती साहब की बारगाह में मेरा ये सवाल है कि क्या चार सुन्नतें जोहर की और फजर की दो सुन्नतें या असर मगरिब ईशा की सुन्नतें वगैरह पहले पढ़कर फर्ज नमाज के लिए जानते हुए अगर वुजू की दोबारा हाजत हो जाए तो क्या वो सुन्नतें जो है वो दोबारा पढ़नी होंगी? जज़ाकअल्लाह खैरा, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।
यानी अगर सुन्नत अदा कर ली घर में ही पढ़ लेते हैं बाज़ू का जैसे फजर की सुन्नतें तो अब रास्ते में वजू टूट गया तो अब क्या सुन्नतें भी टूट जाएंगी?
नहीं सर, सुन्नतें दोबारा पढ़ना जरूरी नहीं है। वजू खत्म होने से वो जो पढ़ी गई सुन्नतें वो खत्म नहीं होती।
ठीक। अच्छा ऐसे में से ये मौसूल हुआ कि खाने काबा के सामने अपने शोहर से ये वादा किया कि भी किसी गैर महरम से अब बात नहीं करूंगी, अब बात कर ली तो अब क्या हुक्म होगा?
कसम खाई है,
कसम के अल्फाज नहीं है एसएमएस में, वादा।
वादा तो वादा करने से कसम तो नहीं हुई,
ठीक है,
लेकिन इतना जरूर हुआ कि अगर गैर महरम से बात करना बिला उजर हुआ, बिला जरूरत हुआ और गुनाहों की सूरत पर मुश्तमिल हुआ तो फिर ये इसने अल्लाह ताला की भी नाफरमानी की।
सही।
और जो शोहर के साथ वादा किया था उस वादे को भी पूरा ना कर सकी तो यूं इसको अल्लाह ताला की बारगाह में तोबा करनी चाहिए और गैर महरम से हर तरह का ताल्लुक खत्म कर दे, जिनसे मतलब ताल्लुक कायम करने में इसकी अपनी दुनिया भी खराब होने का अंदेशा है और आखिरत भी बर्बाद होने का अंदेशा है।
जी मजीद कोर्स लेंगे।
अदनान सहवाल से बात कर रहा हूँ। जो मुझे ये पूछना था कि अगर कोई हादसा रूनमा हो जाए तो उसमें ब्लड निकल आए तो क्या उसमें रोजा टूट जाता है?
खून निकल रहा है बहुत हादसे की
सूरत, हादसा हो या वैसे ही बीमारी के बाइस नक्सीर फूटने के सबब खून निकल रहा है तो किसी भी वजह से जो जिस्म से खून निकले इससे रोजा नहीं टूटता। रोजा टूटता है मैदे तक कोई चीज दवा या गिजा पहुंचे या मैदे तक पहुंचने वाले जो मनाफिज हैं जगह हैं रूट रस्ते हैं नालियां हैं उनमें अगर कोई चीज दाखिल हो गई तो उससे रोजा टूटेगा।
ठीक जी मजीद को
मैं आमिर फयाज कोयल से बात कर रहा हूँ। मुफ्ती साहब मेरा ये सवाल है कि जैसे मस्जिद में नमाजी के आगे से गुजरने से मना किया गया है तो अगर एक आदमी नमाज पढ़ रहा है साथ में दूसरा एक शख्स बैठा है और वो उसको कुरान पाक पकड़ा के नमाजी के आगे से दे देता है तो इसमें कोई हर्ज तो नहीं?
हम बाज़ चीजें देते हैं इस तरह बीच में बंदा नमाज पढ़ रहा होता है
तो इसमें जो बैठा हुआ है वही आगे बढ़ता है और कुरान पाक अलमारी में से शेल्फ में से उठा के दे देता है या रख देता है तो इसमें हर्ज नहीं है कि ये बैठे बैठे चीज इधर से उधर ट्रांसफर कर लेने से ये गुजरना नहीं पाया जाता।
सही।
गुजरना वो होता है कि एक आदमी नमाज पढ़ रहा है उसके सामने से यूं जो गुजर जाते हैं ना ये गुजरना है।
जी।
एक आदमी मैं नमाज पढ़ रहा हूँ और आप एक आदमी बिल्कुल सामने बैठा है अब वो दाएं तरफ मुड़ जाता है या बाएं तरफ मुड़ जाता है या वो बिल्कुल सीधे चले जाता है।
ठीक।
तो इसको
गुजरना नहीं कहेंगे। सही जी मजीद कौन?
मेरा नाम मोहम्मद शीख है, सिटी शेखपुरा से आ रहा हूँ। बड़े भाई को फतराना या जुबान देना चाहिए कि नहीं देनी चाहिए?
जी क्या फरमाते हैं?
सवाल
में बड़े भाई को उन्होंने कहा ज़कात फितराना देना,
बड़े भाई को
जी
ज़कात फितरा
जी देने के हवाले से,
देने के हवाले से देखें बहन भाई ये आपस में एक दूसरे को जबकि वो मुस्तहिक के ज़कात हैं तो अगर भाई या बहन बड़ा भाई छोटा भाई अगर ये मुस्तहिक के ज़कात है शरीफ फकीर है तो इसको ज़कात भी दे सकते हैं फितरा भी दिया जा सकता है
जबकि गैर सैयद
सैयद ना हो।
जी
सैयद होगा तो सैयद सादात-ए-किराम یہ زکوٰۃ اور فطرہ کے اہل نہیں ہیں, ان کو نہیں دے سکتے, ان کو دینے سے زکوٰۃ فطرہ بھی ادا نہیں ہوتا.
جی مزید بول.
عطر وغیرہ
سجاتے
ہیں تو کیا اس پر روزے پر اثر پڑے گا؟
عطر لگانا روزے میں,
عطر لگانا, خوشبو لگانے سے ہاتھ پہ لگا کے پھر کپڑوں پہ ملنے سے, یا عطر کی شیشی ہاتھ میں لے کے اس کو سونگھنے سے, اس سے, یا پرفیوم ہوتا ہے پرفیوم کو صرف سونگھنے سے, اس سے روزہ نہیں ٹوٹتا.
ٹھیک ہے.
ہاں, جو اسپرے والا ہوتا ہے پرفیوم, چونکہ اسپرے کی صورت میں ہوتا ہے, تو اسپرے اپنی بالکل ناک کے قریب کر کے اگر کوئی اسپرے کرے گا تو اس کے جو اثرات ہوں گے لکوڈ وہ حلق تک پہنچیں گے.
صحیح.
تو وہ روزہ توڑنے کا سبب بن سکتا ہے. اس کے علاوہ ویسے جیسے بعض لوگ پرفیوم کو جو جب خرید رہے ہوتے ہیں تو اس کے جو کیپ ہوتا ہے اس میں اس کو پہلے پریس کرتے ہیں, اسپرے مارتے ہیں, اس کے بعد پھر اس کو جھاڑنے کے بعد پھر اس کے کیپ کو سونگھتے ہیں, تو اس میں پھر وہ چیز نہیں باقی رہتی, اس لیے اسمیل اور خوشبو رہ جاتی ہے, تو اس کو سونگھنے سے روزہ نہیں ٹوٹے گا. تو خوشبو سونگھنے سے روزہ نہیں ٹوٹتا. ایک صورت یہ کہ جیسے وہ بخور وغیرہ ہوتا ہے جس میں دھواں اٹھتا ہے,
جی جی,
یا اگربتی سلگائی آتی ہے, تو اگربتی سلگائی جا رہی ہے, بخور سلگ رہا ہے, دھواں اٹھ رہا ہے, تو ایسی دھوئیں والی چیز کو قریب جا کے اس کو ناک سے سونگھیں گے جب, تو اس سے روزہ ٹوٹ جائے گا.
ٹھیک. اچھا, یہ ارشاد فرمائے کہ روز اعتکاف کی حالت میں موبائل فون کا جو استعمال ہے, جیسے مساجد کے اندر اللہ کی رحمت ہے کہ رش ہے اور ایک اچھی خاصی تعداد اعتکاف کر رہی ہے, لیکن موبائل کا استعمال بھی ظاہر زندگی کا حصہ بن گیا ہے, تو اب مسجد میں موبائل کا استعمال,
بعض مساجد علاقے میں الحمدللہ ایسی ہیں جنہوں نے ایک اصول, مسجد کمیٹی نے بھی اصول بنایا کہ موبائل الاؤ نہیں ہے.
ٹھیک.
اور معتکفین نے ماشاءاللہ ان کے ساتھ تعاون بھی کیا ہے.
جی جی.
اور وہ اپنے اپنے موبائل اپنے گھروں میں چھوڑ کر آئے ہیں, اب جب ضرورت ہوگی تو وہ مسجد انتظامیہ نے اپنے نمبر معتکفین کے نمائندوں کو دیے ہیں کہ جب ضرورت پڑے تو ہمیں آپ کال کریں, ہم بات کرا دیں گے.
صحیح.
ورنہ تو اس میں بڑی عافیت ہے.
صحیح.
اور جو سیکھ رہے ہیں سکھا رہے ہیں تو اس میں دل جمی پائی جا رہی ہے.
صحیح.
ورنہ ہوگا کیا کہ موبائل یہ بار بار جیب سے نکلتا ہے, کوئی کام کا میسج آئے, بیکار کوئی بھی میسج آ رہا ہے, سب پڑھنے کا ایک دھن سوار ہے نا.
صحیح.
تو اس کی وجہ سے توجہ بچ رہی ہے, سیکھنے سکھانے کا عمل وہ متاثر ہو رہا ہے. تو اس لیے معتکفین کو چاہیے کہ ہم جب اعتکاف میں بیٹھے ہیں تو ایک گویا کے تر کے تعلق دنیا کر کے مسجد میں بیٹھ گئے, اب موبائل جب ساتھ ہے تو ہم دنیا والوں کے ساتھ ہیں.
صحیح.
تو اب تو یہ نا کہ جیسے میں آپ کے ساتھ بیٹھا ہوں اور میرے ہاتھ میں موبائل ہے, تو میں آپ کے ساتھ بیٹھنے کے بعد بھی آپ کے ساتھ نہیں ہوں.
صحیح.
میں دنیا, چونکہ میرے جو نمبرز ہیں